नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म सन्तोष रेग्मी। आज मिति 2078 साल फागुन 25 गते बुधबार, नेपाल सम्वत 1142, सन् 2022 मार्च 9 बुधबार, फागुन शुक्ल सप्तमी। राजधानीबाट आज प्रकाशित पत्र पत्रिकाहरूले फरक फरक विषयलाई प्रमुखता दिएका छन्। महिला हिंसा विरूद्ध शून्य सहनशीलताको नीति लिएको प्रधानमन्त्रीले हिजो 112 अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बताउनु भएको छ। यो प्रसंगलाई आज गोर्खापत्रले प्रमुख समाचार बनाएको छ। त्यसै गरी गोर्खापत्रले नै मतपत्रबाटै स्थानीय तहको निर्वाचनमा मतदान हुने भयो, प्रमाणीकरण हुन नसक्दा उपकरणको प्रयोग हुन सक्ने अवस्था रहेन भनेर प्रमुख समाचार बनाएको छ भने आजको नागरिकले पनि स्थानीय तहको निर्वाचनलाई नै मुख्य विषय बनाएको छ। चुनाव केन्द्रित हुँदै गए प्रमुख दलहरू, जनतासँग जोड़िन विभिन्न खालका अभियानहरू पनि दलहरूले चलाएको प्रसंग आजको नागरिकले छापेको छ। त्यसै गरी आजको कान्तिपुरले भारतले महाकालीको बहाव धकेलदिँदा तनाव उत्पन्न भएको प्रसंगलाई समाचार बनाएको छ भने चिनिया विदेश मन्त्री वाङ चैतको दोस्रो साता काठमाडौँ आउँदै आउनुहुने विषयलाई पनि आजको पत्रिकाहरूले समाचार बनाएका छन्। कारोबारले अर्थतन्त्र आत्तिनुपर्ने अवस्थामा नपुगिसकेको भनेर विज्ञहरूको भनाई लिएर प्रमुख समाचार बनाएको छ। त्यसै गरी आजको नयाँ पत्रिकाले पनि अर्थतन्त्रकै सन्दर्भलाई प्रमुख समाचार बनाएको छ। 3 वर्षमै झण्डै 1 खर्ब स्थानीय तहको बेरुजु भयो, अझै त्यो बढ्दैछ भनेर आजको नयाँ पत्रिकाले समाचार बनाएको छ। नेपाल समाचार पत्रले 1 महिने चुनावी अभियानको अन्तिम तयारीमा कांग्रेस जुटेको छ, स्थानीय तहको चुनावलाई लिएर कांग्रेसले चुनावी अभियान थाल्न लागेको विषयलाई प्रमुख समाचार बनाएको छ। त्यसै गरी त्रिभुवन विश्वविद्यालयको पदाधिकारीको राजीनामा माग भएको विषय पनि आजको समाचार पत्रको प्रमुख विषय हो। आजको राजधानीले जननिर्वाचित सांसदहरूका विषयमा लागेका आरोप छन्। हत्या बलात्कार आरोपदेखि भ्रष्टाचारको अभियोगसम्म सांसदहरूमाथि छ भनेर आजको राजधानीले प्रमुख समाचार बनाएको छ। त्यसै गरी नेपाली मुद्रा अहिलेसम्मकै कमजोर भएको छ, यो रूस र युक्रेन युद्धको प्रभाव हो भनेर पनि आजको राजधानीले समाचार बनाएको छ। अन्नपूर्ण पोस्टले साना हतियारको बिगबिगी भयो, हतियारका कारणले घटनाहरू विभिन्न हुन थाले भनेर नेपाल प्रहरीको प्रतिवेदन सहितको समाचारलाई प्रमुख समाचार बनाएको छ। गोर्खापत्रमा छापिएको मतपत्रबाट स्थानीय निर्वाचनमा मतदान शीर्षकको समाचार सबैभन्दा पहिला लिउँ। स्थानीय तहको निर्वाचनमा कागजको मतपत्रमै मतदान हुने भएको छ। आयोगले विद्युतीय मतदान उपकरण प्रयोगका लागि सम्भाव्य अध्ययन गरे पनि स्थानीय तहको निर्वाचनमा भने त्यो सम्भव नहुने जनाएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले स्थानीय तहको निर्वाचनमा देशैभरि कागजकै मतपत्रमा मतदान हुने सुनिश्चित भएको गोर्खापत्रलाई जानकारी दिनुभयो। उहाँले सम्भाव्यता अध्ययन गर्न गठन गरिएको कार्यदलको सुझाव तथा प्राविधिक समस्याले ईभीएम अर्थात विद्युतीय प्रयोग गर्न नसकिने अवस्थामा पुगिएको जानकारी दिनुभयो। स्थानीय निर्वाचनपछि हुने अन्य निर्वाचनमा भने प्राथमिकतामा राखेर ईभीएमको प्रयोगबारे तयारी गरिने उहाँले जानकारी दिनुभएको छ। यसअघि माघ 26 गते सम्पन्न आयोगको बैठकले ईभीएमको प्रयोगबारे सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन गरेको थियो। कार्यदलले प्राविधिक समिति बनाएर ईभीएमको प्रमाणीकरण गरेपछि मात्रै प्रयोग गर्न सकिने सुझाव दिएको छ, जसका कारणले समस्या उत्पन्न भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो। कार्यदलको सुझावपछि आयोगले सरकारसँग परामर्श गर्ने जनाएको थियो। आयोगले कम्तीमा काठमाडौँ उपत्यका वा काठमाडौँ जिल्लाभित्रै भए पनि स्थानीय निर्वाचनमा ईभीएमको प्रयोग गर्ने यसअघि जानकारी दिएको थियो, तर मतपत्रबाट स्थानीय तहमा निर्वाचनमा मतदान हुने भयो गोर्खापत्रले समाचार बनाएको छ। त्यसै गरी आजको नागरिकले चुनाव केन्द्रित विषयलाई नै प्रमुख समाचार बनाएको छ। नागरिकले लेखेको समाचारमा भनिएको छ, प्रमुख राजनीतिक दलहरूले स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर विभिन्न अभियान सञ्चालन गर्न थालेका छन्। सरकारले वैशाख 30 गतेका लागि स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसदेखि प्रमुख प्रतिपक्षी नेकपा एमाले तथा अन्य दलहरू चुनाव केन्द्रित कार्यक्रमसहित गाउँ जाने तयारीमा जुटेका छन्। कांग्रेसले फागुन 29 गतेदेखि स्थानीय चुनावलाई केन्द्रित गरेर 1 महिना अभियान सञ्चालन गर्ने भएको छ। फागुन 3 बसेको कार्य सम्पादन समितिको निर्णय अनुसार कांग्रेस घर घर जाउँ, कांग्रेसलाई जिताउँ भन्ने नारासहित 1 महिने अभियान सञ्चालनको तयारी थालेको छ। सबै जिल्लामा पार्टीका केन्द्रीय सदस्यहरूलाई खटाउने तयारी गरेको नेपाली कांग्रेसले मंगलबार पार्टी केन्द्रीय कार्यालयमा उनीहरूलाई प्रशिक्षण पनि दिएको छ। केन्द्रीय प्रतिनिधिहरूलाई जिल्लामा गएर के गर्नुपर्ने हो भन्ने निर्देशन पार्टीले दिएको छ। पार्टीका भातृ तथा शुभेच्छुक संगठनहरूलाई पनि अभियानमा परिचालन गर्ने तयारी कांग्रेसले गरेको छ। केन्द्रीय प्रतिनिधि फागुन 27 गतेभित्र तोकिएका जिल्लाहरूमा पुग्नुपर्नेछ। केन्द्रीय प्रतिनिधिलाई 8 कार्य सम्पादन गर्न भनिएको नेताहरूले जानकारी दिनुभएको छ। त्यसै गरी अन्य दलहरूले पनि निर्वाचन केन्द्रित गतिविधिहरू अगाडि बढ़ाएका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि जिल्ला जिल्लामा अभियान अगाडि बढ़ाइरहेको छ भने त्यसै गरी अन्य दलहरू माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी, लोसपा लगायतका दलहरूका चुनाव केन्द्रित गतिविधि शुरू भए भनेर नागरिकले समाचार बनाएको छ। त्यसै गरी चुनाव केन्द्रित नै विषयमा समाचार पत्रले पनि समाचार बनाएको छ। एक महिने चुनावी अभियानको अन्तिम तयारीमा कांग्रेस, नेपाल समाचार पत्रले लेखेको प्रमुख समाचार भनिएको छ। प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसले वैशाख 30 गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी आयोजना गर्न लागि एक महिने अभियानको अन्तिम तयारी गरिरहेको छ। फागुन 29 गतेदेखि कांग्रेसले घर घर जाउँ कांग्रेस जिताउ भन्ने एक महिने अभियान सञ्चालन गर्न थालेको छ। यो अभियानलाई कांग्रेसले संगठन सुदृढीकरण अभियानका रूपमा समेत लिएको छ। एक महिने अभियान सञ्चालनको अन्तिम तयारीका रूपमा कांग्रेस सभापति सहित शीर्ष नेताहरूले हिजो छलफल गर्नुभएको विषयलाई समाचार पत्रले समाचार बनाएको छ। अब लागौं अर्को प्रसंगतर्फ। तीन वर्षमै झण्डै 1 अर्ब स्थानीय तहको बेरुजु बढ़ेको छ। आर्थिक वर्ष 2073-74 स्थानीय सरकारहरूको बेरुजु 14,24,60,00,000 रूपियाँ थियो। सुशासन कायम गर्न नसक्दा पहिलो कार्यकालको शुरूका तीन वर्षमै स्थानीय तहहरूको बेरुजु 89 अर्बले बढ़ेर 1,03,00,000,000 पुगेको छ। 2077-78 लेखा परीक्षणको प्रतिवेदन आउन बाँकी रहेकाले यो तथ्याङ्क अझै बढ़ने निश्चित छ भनेर नयाँ पत्रिकाले समाचार लेखेको छ। समाचारमा पदाधिकारी र कर्मचारीहरूलाई ऐन मिचेर सेवा सुविधा दिइएको छ। सेवा प्रवाहलाई प्रभावकारी बनाउने र सुशासन कायम गर्ने भन्दा पनि स्थानीय तहका नेतृत्व आफू अनुकूल प्रशासन चलाएर आर्थिक अपचलन गर्न लागेको पाइएको महालेखा परीक्षकको कार्यालयका निर्देशक नेत्र प्रसाद पौडेललाई उद्धृत गरेर उक्त समाचारमा भनिएको छ। 2076-77 प्रतिवेदन अनुसार बेरुजु सबैभन्दा बढ़ी भएका स्थानीय तहहरूका बारेमा पनि यहाँ विवरण दिइएको छ नयाँ पत्रिकाले। समाचारमा लेखिएको छ पिपरा गाउँपालिका महोत्तरीको लेखा परीक्षणमा 1,12,00,000,000 रूपियाँ बेरुजु देखिएको छ। त्यसमध्ये त्यसको त्यो बजेट हो मूल बजेट। मूल बजेट मध्ये 37.97% बेरुजु देखिएको छ। 42,56,00,000 रूपियाँ त्यहाँ बेरुजु देखिएको नयाँ पत्रिकाले छापेको छ। त्यसै गरी जगन्नाथपुर गाउँपालिका पर्सामा 69,82,00,000 रूपियाँ बराबरको लेखा परीक्षण गरिँदा 29.69% बेरुजु भेटिएको छ। 20,73,00,000 रूपियाँ त्यहाँ बेरुजु भएको छ। त्यसै गरी शम्सी गाउँपालिका महोत्तरी, बोधीमाई नगरपालिका रौतहट, सबैला नगरपालिका धनुषा, रामगोपालपुर गाउँपालिका महोत्तरी, हरिपुरवा नगरपालिका सर्लाही, पर्सा गाउँपालिका सर्लाही, मौलापुर नगरपालिका रौतहट र दुर्गा भवानी गाउँपालिका रौतहट 10 सबैभन्दा बेरुजु बढ़ी भएका स्थानीय तह हुन् आजको नयाँ पत्रिकाले प्रमुख समाचार बनाएको छ। भारतले महाकालीको बहाव धकेल दिएको छ जसका कारणले तनाव उत्पन्न भएको छ। एकातर्फी रूपमा 9 मिटर उचाइको तटबन्ध बनाइरहेको भारतले नदीको धार नै परिवर्तन गर्न खोजेपछि नेपाली पक्षले विरोध गरेको छ। स्थानीयको निरन्तर गुनासोपछि पनि कूटनीतिक संवाद हुन नसकेपछि वारिपारी ढुंगा हानाहानको अवस्था पनि भएको छ। दीर्घकालीन समस्याको समाधान हुन सकेको छैन। आजको कान्तिपुरले प्रमुख समाचार बनाएको छ भने आजको नयाँ पत्रिकाले दार्चुलामा महाकालीको बहाव जबरजस्ती नेपालतर्फ फर्काउँदै भारत, बर्खामा महाकालीको भेल सदरमुकाम खलंगामा पस्ने गरी भारतले धार परिवर्तन गराएपछि विरोधमा उत्रिएका नेपालीमाथि भारतीयबाट ढुंगा प्रहार भएको छ, नेपालीले प्रतिकार गरेका छन्। आजको नयाँ पत्रिकाले सो विषय उठाएको छ। कान्तिपुरले लेखेको समाचारमा भनिएको छ एकअर्काको सहमति बिना सीमा नदीको बहाव प्रभावित हुने गरी संरचना निर्माण गर्न नपाइने भए पनि भारतले दार्चुला सदरमुकाम नजिकै नदी किनारमा एकातर्फी रूपमा पक्की तटबन्ध बनाइरहेको छ। यो विषयमा स्थानीयले लगातार गुनासो गर्दा पनि सरकारले भारतसँग संवादको पहल गर्न सकेको छैन जसले गर्दा तनाव बढ़ेको छ। वारिपारीका सर्वसाधारणबीच हिजो भएको तनाव प्रशासनिक पहलपछि मत्थर भएको छ। नेपाली पक्षलाई औपचारिक रूपमा जानकारी नदिई भारतले दार्चुलाको सदरमुकाम पारी महाकाली किनारमा 5 किलोमिटर लामो तटबन्ध बनाइरहेको छ। 9 मिटर उचाइ र 7 मिटर चौड़ाईको यो संरचनाबारे दार्चुला प्रशासनले चासो राखे पनि भारतीय पक्षले जानकारी दिएको छैन। गत पुसबाट तटबन्ध निर्माण भइरहेको ठाउँ 2070 बाढ़ी आउनु अघि नेपालको सार्वजनिक जमीन थियो। यही स्थानमा जिल्ला वन र भू संरक्षण कार्यालयको भूभाग रहेको स्थानीयले बताएका छन्। गत वर्ष भैरा बगर पारीपट्टी पनि भारतले बाँध निर्माण गरेको थियो। त्यो भूभाग पनि बाढ़ी आउनु अघि नेपालकै भूमि थियो। 8 वर्ष अघिको बाढ़ीले दार्चुला सदरमुकाम क्षेत्रमा व्यापक क्षति गरेको थियो। त्यति बेला भारतीय क्षेत्रमा तटबन्ध बनाएका कारण नेपालतर्फ बढ़ी क्षति भएको स्थानीयले बताएका छन्। बाढ़ीपछि नेपालतर्फ पक्की तटबन्ध निर्माण गर्दा भारतीय प्रशासनले अवरोध गरेको थियो। भारतीय पक्षले पत्राचार गरेपछि ती दुवै देशले नदी किनारको केही भाग छाडेर मात्रै गरी तटबन्ध गराउने सहमति गरेका थिए तर भारतले भने अहिले महाकाली नदी मिचेर तटबन्ध बनाइरहेको छ जसका कारण हिजो त्यहाँ केही तनाव पनि उत्पन्न भयो यद्यपि दीर्घकालीन समस्याको समाधान हुन सकेको छैन कान्तिपुरले टिप्पणी गरेको छ प्रमुख समाचारमा त्यसै गरी आजको नयाँ पत्रिकाले लेखेको समाचारमा भनिएको छ बर्खामा महाकालीको भेल दार्चुला सदरमुकाम खलंगातिर उर्लिने गरी भारतले नदीको धार नै परिवर्तन गरिदिएको छ तटबन्ध निर्माणका नाममा नेपालतर्फ रहेका ढुङ्गा आफ्नोतर्फ लगेर पानीको बहाव खलंगातर्फ एकोर्याइएको छ सीमा नदीमा नेपालको प्रशासनसँग समन्वय नै नगरी महाकाली नगरपालिका चार क्षेत्रमा एकातर्फी रूपमा एस्काभेटर लगाएपछि हिजो विरोधमा उत्रिएका स्थानीय नेपालीसँग भारतीय पक्षले ढुङ्गा प्रहार समेत गरेका छन् त्यसपछि नेपालीले पनि ढुङ्गा प्रहार गरी प्रतिकार गरेका थिए दुई देशका स्थानीय बीच एक घण्टा ढुङ्गा हानाहान भएको प्रत्यक्षदर्शीले बताएका छन् नेपालतर्फ एस्काभेटर नल्याउन हामीले पटक पटक आग्रह गर्यौं तर हामीमाथि नै दमनको प्रयास भयो जबरजस्ती एस्काभेटर ल्याएर ढुङ्गा लैजान थालेपछि हामीले प्रतिकार गरेका हौं एकजना स्थानीयलाई उद्धृत गरेर नयाँ पत्रिकाले छापेको छ अहिले ढुङ्गा लैजाने र पानी नेपालतर्फ फर्काउने काम नरोके बर्खामा हामी डुब्छौं यो नयाँ पत्रिकाको समाचार हो तपाईं दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ केही बेर विज्ञापन
ओए के हो तेरो चाल बडो चिन्तित देखिन्छस् त
ए तप जीवनदेखि नै वाक्क लागिसक्यो यार मन्न पनि नसकिने तल्ला गरेले विदेश आउँ भन्थ्यो आफूसँग पैसा पनि भएन लालावाला च्याउ च्याउ कराउँछन् पेट खाली भए कराउने भए बुढी उफ्रेर हैरान छ खै कस्तो कर्म लिएर जन्मेछु यार
के कर्म शर्मको कुरा गरेको सानो तिनो भए पनि काम गरे भइहाल्यो नि भातै खानालाई त के समस्या होला र
ए चामल दाल चाहिँ आकाशबाट बर्सिन्छ नि वाइयात कुरा गर्दो रहेछ
मैले जिस्काको होइन भने पोहोर साल मेरो पनि हाल तेरो जस्तै थियो अहिले मैले काम गर्दैछु त
तेरो जस्तो मेरो चिन्जान कहाँ छ र यार गरिबको को हुन्छ र लौ लौ मलाई पनि काम मिलाइदेन यार साह्रै दुःख पो पाइयो
या के कुरो गरे होला हामी जस्तैका लागि त प्रधानमन्त्री रोजगार कार्यक्रम हो नि बरु त पनि वडा कार्यालयमा रोजगारी पाऊ भनेर निवेदन दिए न मैले निवेदन दिएको थिएँ यी अहिले म काम गर्दैछु त
ए हो र लौ यार मेरो पनि नाम दर्ता गर्न सोर्स फोर्स लगाइदिएन कल्याणै हुन्छ यार धर्मै लाग्नेछ
हैट के को सोर्स फोर्स नि वडा कार्यालयमा जाने फारम भर्ने
हो र
तपाईहरू पनि बुझ्नुहोस् यदि तपाईँ पनि 18 देखि 59 वर्षको हुनुहुन्छ आर्थिक रूपले कमजोर हुनुहुन्छ र रोजगारी वा स्वरोजगारीबाट आमदानी गर्न सक्नु भएको छैन भने नजिकैको वडा कार्यालयमा गएर निवेदन दर्ता गर्नुहोस् याद राख्नुहोस् निवेदन दिने मिति फागुन मसान्तसम्म मात्रै छ है
श्रमको सम्मान राष्ट्रको अभियान न्यूनतम रोजगार नागरिकको अधिकार प्रधानमन्त्री रोजगार कार्यक्रम
सुन त भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो
छैन सर मेरो मोबाइलमा ब्यालेन्स नै थिएन अलि पछि गर्छु ल्यान्डलाइनबाट
ल हेर मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन
अनि सर मेरो त प्रिपेड नम्बर हो नि
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न
नेपाल टेलिकम राष्ट्रको संचार
समयमै श्रम अडिट गरौं जिम्मेवार प्रतिष्ठानको परिचय दिऊ
नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
बसाया नै
बिहानको बाइगो अक्को आया नै
गराट हिँडा टोका टिकी रुन लाग्यो क्यान्ने बस छुडिगयो कि भन्ने लागेको थियो
तमी कहाँ जान लागे हौ
पैसा नै खेतीपाती अन्य जग्गा नै बाडाको सबै कालापाड भइगए जोइ बिमारी पढी क्या आफू जान पाया नै यहाँ बसिगर्ने क्यान्ने हो भाडा त बाई जाने हो दुई चार पैसा भए पनि खाने पैसा आउने थियो
जोइ बिमारी घर कसले हेरला त टोका टोकी क्या खालान
क्यान्ने त आफ्ना कोही नै जागरी बसलान बसलान
ओडामा रोजगारी पाउन निवेदन दिया थियो
कसले दिने थिए र गरिब न रोजगारी
क्या कुरा आदान आफ्नै ओडा कार्यालयमा गइकन रोजगारी पाऊ भनी निवेदन दिनु पर्यो त तमीले काम माग्न पर्यो ओडाले काम दिदो
साँच्चै हो त म आजै ओडा कार्यालय जाने हो
के तपाईँ पनि 18 वर्षदेखि 59 वर्ष समूहको हुनुहुन्छ? फागुन महिनासम्म 100 दिनको रोजगारी प्राप्त गर्नुभएको छैन वा 100 दिन बराबरको आमदानी हुने कुनै स्वरोजगारमा संलग्न हुनु भएको छैन? यदि यस्तो हो भने फागुन महिनाभित्र आफू स्थायी बसोबास गरेको वडा कार्यालयमा निवेदन दिनुहोस्।
न्यूनतम रोजगार नागरिकको अधिकार।
प्रधानमन्त्री रोजगार कार्यक्रम, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
विज्ञापनपछि स्वागत छ। तपाईँ पत्रपत्रिकाको दैनिक प्रभातकालीन प्रस्तुति पत्रपत्रिकाको सङ्गालो अखबारमा हुनुहुन्छ। अखबारमा आज हामी महिला हिंसा विरूद्ध शून्य सहनशीलताको नीतिको विषयलाई अब उठाउँदैछौ। प्रधानमन्त्री शेरबहादुर देउवाले महिला विरूद्ध हुने सबै खालका विभेद तथा हिंसा अन्त्यका लागि सक्रियतापूर्वक लाग्न सबैलाई आग्रह गर्नुभएको छ। गोर्खापत्रले प्रमुख समाचार बनाएको छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले 112 अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा हिजो आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले महिला हक अधिकारको ग्यारेन्टी गर्न तीनवटै तहका सरकारले समन्वयात्मक ढंगले काम गर्नुभएको बताउनुभयो। आजको गोर्खापत्रले छापेको छ। त्यसैगरी अर्थतन्त्र आत्तिनुपर्ने अवस्थामा नपुगिसकेको विषयलाई आजको कारोबारले प्रमुख समाचार बनाएको छ। आर्थिक वर्षको शुरूआतदेखि नै नकारात्मक देखिएका अर्थतन्त्रका सूचकहरूमा सुधार भएको छैन, यद्यपि आत्तिहाल्नुपर्ने अवस्था भने नआइसकेको विज्ञहरूले औल्याउनु भएको छ। व्यापार घाटा बढ़दै गएको समयमा विप्रेषण आए पनि घट्दा विदेशी मुद्रा संचितमा चाप परिरहेको छ। त्यसमा पनि युक्रेन र रूसबीचको युद्धले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वात्तै बढ़ेको छ, जसका कारण पेट्रोलियम पदार्थको मूल्य सहित अन्य सामानहरूको मूल्य वृद्धि भएको छ। त्यसले आयातमा झनै बढ़ी खर्च हुने र विदेशी मुद्रा संचितमा थप चाप पर्ने देखिएको छ। यस्तो अवस्थामा नेपालभन्दा 10 गुणा बढ़ी प्रति व्यक्ति आय भएको श्रीलंकामा समेत इन्धन किन्ने विदेशी मुद्रा नरहेको दृश्य देख्दा नेपाल पनि सोही अवस्थामा पुग्न लागेको हो कि भन्ने खालका टिप्पणीहरू उठिरहेको छ। यसै विषयमा केही विज्ञहरूसँग भनाई कुराकानी गरेर भनाई पनि छापेको छ कारोबारले। अहिलेसम्म नेपालसँग भएको विदेशी मुद्राको संचित, विदेशी मुद्राको संचय र आमदानीको अवस्था हेर्दा हात उठाउनुपर्ने अवस्था आइसकेको छैन भनेर पूर्व अर्थ सचिव रामेश्वर खनालले भन्नुभएको छ। त्यसै गरी डाक्टर चिरञ्जीवी नेपाल पूर्व गवर्नरले 5 महिनादेखि संचित घट्दै गएर जम्मा 6 महिनाका लागि वस्तु आयात धान्न सक्ने अवस्था मात्रै छ, यो अवस्था अझै घट्दै गयो भने गाह्रो चाहिँ पर्न सक्छ भन्ने खालको धारणा दिनुभएको छ। त्यसै गरी पूर्व राजस्व सचिव रामशरण पुरासेनीले निजी क्षेत्रको कर्जा धेरै आयातमा जाँदा त्यसले व्यापार घाटा बढ़ाएको छ, जसले गर्दा विदेशी मुद्राको संचितमा थप चाप थपेको छ भनेर भन्नुभएको छ। आजको कारोबारले प्रमुख समाचार बनाएको छ। त्यसै गरी आजको नागरिकले बालबालिकामा झाडा पखालाको समस्या देखिएको विषयलाई समाचार बनाएको छ। भाइरल रोग पानीबाट सर्ने, व्यक्तिबाट व्यक्तिमा सर्ने भएकाले पानी उमालेर पिउन र सरसफाईमा विशेष ध्यान दिन चिकित्सकहरूले सुझाव दिएको विषय नागरिकले छापेको छ। त्रिभुवन विश्वविद्यालयमा पदाधिकारीहरूको राजीनामा माग भएको छ। राजीनामा माग्दै विभिन्न तहबाट आन्दोलन समेत भइरहेको छ, आजको नेपाल समाचार पत्रले समाचार बनाएको छ। त्यसै गरी जननिर्वाचित 5 जना सांसद चाहिँ हत्या बलात्कारको आरोपदेखि भ्रष्टाचारको अभियोगसम्म जोड़िनु भएको छ। विजय कुमार गक्सीदार, हरिनारायण चौधरी, मोहम्मद अफताब आलम, रेशम चौधरी र मोहन बानियाको विषयलाई आजको राजधानीले प्रमुख समाचार बनाएको छ। त्यसै गरी राजधानीले नै नेपाली मुद्रा अहिलेसम्मकै कमजोर भएको विषयलाई समाचार बनाएको छ। अगाडि भनिएको छ, नेपाली बजारमा अमेरिकी डलरको भाव अहिलेसम्मकै महँगो भएको छ। नेपाल राष्ट्र बैंकले हिजोका लागि अमेरिकी मुद्रा डलरको बिक्री दर 123.44 रूपियाँ र खरिद दर 122.84 रूपियाँ निर्धारण गरेको थियो। यो भाव अहिलेसम्मकै उच्च खरिद र बिक्री दर हो भनेर आजको राजधानीले छापेको छ। अन्नपूर्ण पोस्टले साना हतियारहरूको बिगबिगी भयो भनेर नेपालगंजबाट लेखिएको समाचार छापेको छ। जिल्ला प्रहरी कार्यालयको टोलीले विभिन्न खालका पिस्तोलहरू अवैध रूपमा राखिएको बरामद गरेको छ। त्यसै यो देशभरिको विवरण दिइएको छ, कति बरामद भए भनेर। बागमतीमा 187, लुम्बिनीमा 209, मध्य प्रदेशमा 231, प्रदेश नम्बर 1 मा 248, कर्णालीमा 67, सुदूरपश्चिममा 118 र गण्डकीमा 164 तथा बागमतीमा 187 हतियार यो वर्ष बरामद भएको विषय आजको अन्नपूर्णको प्रमुख समाचारको विषय थियो। अन्नपूर्ण पोस्टले नै सम्बन्ध विच्छेद माग्ने पुरूषको संख्या बढ़दै गएको छ भनेर हेटौँडाबाट लेखिएको समाचार पनि छापेको छ। अब लागौं सम्पादकीयतर्फ। आजको गोर्खापत्रले अर्थतन्त्रप्रति प्रधानमन्त्रीले चासो राख्नु भएको विषयलाई प्रमुख समाचार बनाएको छ। प्रमुख सम्पादकीयमा लेखेको छ, सम्पादकीयमा गोर्खापत्रले लेखेको छ, विगत 2-3 वर्षदेखि कोविड 19 का कारण विश्व अर्थतन्त्रमा सुस्थता तथा शिथिलता देखिँदै आएको छ। गोर्खापत्रको सम्पादकीयमा अगाडि भनिएको छ, विश्वका कुनै पनि देशको अर्थतन्त्र अपवाद भएको पाइँदैन। कोविड विरूद्धको खोप लगायतका स्वास्थ्य सम्बन्धी जनचेतनामा अभिवृद्धि जस्ता विविध कारणले कोविडको महामारीमा कम हुँदै गएपछि टंगरिन शुरू गरेको विश्व अर्थतन्त्रमा हाल महाशक्ति राष्ट्र रूस र युक्रेन बीचको युद्धले फेरि प्रतिकूल प्रभाव पार्ने अवस्था बढ़ेको छ। यही अवस्थाका बीचमा पार्न सक्ने प्रभावबारे प्रधानमन्त्रीले चासो राख्नु भएको छ भनेर गोर्खापत्रले सम्पादकीयमा उठाएको छ। त्यसै गरी आजको नागरिकले नियत समयमै निर्वाचन भनेर लेखेको छ। घोषित स्थानीय तहको निर्वाचन टार्न फेरि सत्तारूढ़ दलबाटै अड़चनहरू आउन थालेका प्रसंग देखिएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना सहयात्री दललाई निर्वाचनबाट नभाग्न आश्वस्त तुल्याउनु आवश्यक रहेको आजको नागरिकको सम्पादकीयको विषय हो। त्यसै गरी आजको कान्तिपुरले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश नलगाइयोस् भनेर सम्पादकीय लेखेको छ। सरकारले राष्ट्रिय प्रसारण नियमावलीमा संशोधन गरेको विषयलाई कान्तिपुरले सम्पादकीयमा उठाएको छ। उसले अंकुश लगाउने खालका क्रियाकलाप नगर्नलाई ध्यानाकर्षण गराएको छ। त्यसै गरी आजको राजधानीले आर्थिक तरलता कम गर्न ध्यान दिनका लागि सम्बद्धको ध्यानाकर्षण गराएको छ। चालू आर्थिक वर्ष शुरू भएपछि देशमा आर्थिक तरलता अत्यधिक बढ़दै गएका कारण एक खालको संकट नै उत्पन्न भएको देखिएको छ। आर्थिक वर्षको छ महिनासम्म यो संकटले निकै घर गर्यो। त्यति बेलामा बैंकमा निक्षेप पनि देखिएन र सरकारी पूँजी समेत खर्च हुन सकेको अवस्था देखिएन। त्यसैले आर्थिक तरलता कम गर्न ध्यान देऊ भनेर आजको राजधानीले सम्पादकीय मार्फत उठाएको छ। त्यसै गरी आजको अन्नपूर्ण पोस्टले जलवायु परिवर्तन खतराको घण्टी बजाइसकिएको छ। जलस्रोतको धनी मुलुक नेपालले पेट्रोलियम पदार्थ जस्ता जीवाश्म इन्धनको प्रयोग घटाउन जलविद्युत र अन्य थुप्रै नवीकरणीय ऊर्जा प्रयोग गर्न आवश्यक छ। जलवायु परिवर्तनले खतराको घण्टी बजाइसकेको छ भनेर आजको अन्नपूर्णले सम्पादकीयमा उठाएको छ। त्यसै गरी आजको नेपाल समाचार पत्रले नारी दिवसको सार्थकताको विषय सम्पादकीय बनाएको छ। आजको कारोबारले शेयर बजारमा सुधारका लागि नियामकको सक्रियता आवश्यक रहेको विषयलाई सम्पादकीय बनाएको छ। अब केही प्रसंग छोटकरीमा एमसीसीबारे भ्रम चिर्न गृहमन्त्रीले कांग्रेस नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ। हिजो भैरहवामा आयोजित कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँडले एमसीसी नेपालको हितमा भएको तर हितमा नभएको भनी चर्चा गराइएको भन्नुहुँदै एमसीसीबारे भ्रम चिर्न आफ्ना नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ। स्वास्थ्य चौकीमा सुत्केरी हुने संख्या बढ़दै गएको छ। यो बैतडीको प्रसंग हो आजको गोर्खापत्रले समाचार बनाएको छ। त्यसै गरी संसदका विभिन्न चार समिति सभापति विहीन भएका छन्। नागरिकले लेखेको छ प्रतिनिधि सभामा एक र राष्ट्रिय सभाका तीन समिति सभापति विहीन भएका छन्। संसदको चार वर्ष कार्यकाल पूरा भएसँगै राष्ट्रिय सभामा तीन सभापतिको पद रिक्त भएको छ भने सरकारको मन्त्रीमा गएपछि प्रतिनिधि सभाको एउटा समिति पनि नेतृत्व विहीन भएको छ भनेर आजको नागरिकले समाचार बनाएको छ। गोर्खापत्रले अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा बोक्सी आरोपित मरनीको बल्ल सराहनी भन्ने शीर्षकमा समाचार लेखेको छ। 112 अन्तर्राष्ट्रिय महिला दिवस हिजो मनाइएको छ। विस्तारै महिला दिवसहरू यसरी मनाइरहँदा र महिलासँग सम्बन्धित कानून तथा अन्य विभिन्न प्रभावकारी प्रयासहरूका कारण महिला अधिकारको विषय बढ़दै गएको गोर्खापत्रको समाचारमा लेखिएको छ। र आजको नयाँ पत्रिकाले शेयर बजारको 11% नाफा 20 ठूला लगानीकर्ताको भागमा छ। शेयर बजार आम सर्वसाधारण या आम मानिसमा पुग्न सकेन भन्ने विषयलाई अर्थ पेजमा प्रमुख समाचार बनाएको छ। यिनै प्रसंगसहित आजका लागि अखबार कार्यक्रम यति नै। हामी सबैलाई बिदा दिनुहोस्। हवस् त, नमस्कार।